SBS Radio.
स्टेट गभर्मेन्टको पोलिसी अथवा यिनीहरूको जुन डेभलपमेन्ट प्रोजेक्टहरू अनगोइङ भइरहेको छ त्यो हेर्दाखेरि पारामाटा दिन प्रतिदिन पारामाटाको स्वरूप नै परिवर्तन हुँदैछ. जब यो पारामाटा स्क्वायरको बिल्डिङको जुन अहिले कार्य धमाधम भइरहेको छ, सँगसँगै यो लाइट रेलको प्रोजेक्टहरूको बारेमा नै काम भइरहेको छ, त्यसले गर्दाखेरि पारामाटाको जुन विकासको कुरा गर्ने हो भने सायदै यो न्यू साउथ वेल्समा कुनै त्यस्तो ठाउँ होला जहाँ यदि यो रूपमा विकासको वृद्धि भएको होस्.
स्मल बिजनेस अब ओनरको हिसाबले कतिको सपोर्ट पाउनु भएको छ लोकल पोलिटिसियनहरूबाट?
खासै भन्यो भने हाम्रो कुनै पोलिटिसियनसँग डाइरेक्टली कन्ट्याक्ट पनि हुँदैन र हामीले पोलिटिक्समा खासै हाम्रो त्यो इन्ट्रेस्ट पनि देखिँदैन. एज अ प्रोफेसनल बिजनेसभन्दा पनि हामी आफ्नै एउटा सर्भिस ओरिएन्टेड बिजनेस रन गर्ने भएको हुनाले हामीहरूको टार्गेट भनेको नै राम्रो क्लाइन्टेल हो. अनि जहाँसम्म पोलिटिसियनले गर्ने कुरा हो त्यसमा अब ट्याक्स बेनिफिटहरू दिनेहरू अनि र अब खास पोलिटिसियनलाई भन्नुपर्दाखेरि यो तिन महिनामा यो सानो बिजनेसहरूलाई यो ब्याज बुझाउनु पर्ने यो सुपरहरूको यो जुन एकाउन्टिङ सम्बन्धी चाहिँ जुन एउटा धेरै के भन्छ यसलाई यिनीहरूले अब्लिगेसनहरू बिजनेस ओनरहरूलाई यिनीहरूले इम्पोज गरिरहेको छ त्यसमा अलिकति रिल्याक्स गरिदिएर सानो अथवा मझौला बिजनेसहरूलाई पनि अलि अगाडि बढ्ने मौका दिएमा इम्प्लोइमेन्टको अभिवृद्धि हुने थियो.
अहिले रिजनल पठाउनेतिर गर्दाखेरि अब यता प्यारामाटा जस्तो सिटीहरूलाई एक्जाम्पल धेरै एकदमै भिड भयो, अब हुन्छ नि बाटोहरू कन्जेस्टेड भयो, एकदमै भिड भयो, मान्छेहरूलाई रिजनल पठाउनुपर्छ भन्ने कुरा सुन्दाखेरि यहाँ बसेको अवस्थामा तपाईँलाई चाहिँ कस्तो लाग्छ त्यस्तो भनाइहरू?
त्यो वास्तवमा एकदमै रियलिस्टिक अप्रोच हो. खास भन्ने हो भने रिजनल भन्ने अथवा रिजनलमा मान्छे पठाउने भन्ने कानुन पहिलादेखि नै थियो. पहिला पनि यो 489-187 भिसाहरू भन्नेहरू छन् जो पनि रिजनलमै हो र खासै त्यो अहिले त्यही रक्सी बोतल मात्रै चेन्ज भएको रक्सी एउटै भने जस्तो हो. यो खालि एउटा चाहिँ मेरो विचारमा चुनावी नारा मात्रै हो. रिजनल भन्ने पहिला पनि थियो तर अब क्राउडको हिसाबले हेर्ने हो भने हो वास्तवमा यो क्राउडलाई अलिकति डिस्पर्स गरेर रिजनलतिर पठाउन सक्ने भने चाहिँ रिजनल एरिया डेभलप हुन्थ्यो भन्ने कुरा हो. किन भन्दा सिडनीबाट 4 घन्टा टाढा ड्राइभ गरेर जानुहोस् त्यहाँ पपुलेसनै देखिँदैन. त्यसले गर्दाखेरि त्यो एउटा राम्रो कन्सेप्ट हो तर त्यो पहिलादेखि नै थियो. मेरो विचारमा यो स्किल माइग्रेन्ट मात्र होइन कि उनीहरूले जुन ह्युमेनिटेरियन रेफ्युजीहरू ल्याउँछ उनीहरूलाई पनि लगेर युरोपियन स्टाइलले कुनै ठाउँमा लगेर 10 वर्ष 5 वर्ष बस्नै पर्ने बाध्यता बनाएर त्यसरी अब जनसङ्ख्यालाई चाहिँ नियन्त्रण गर्दाखेरि राम्रो हुने थियो.
र आफूलाई लिबरल पार्टी समर्थक भनी बताउने शमशेर थापा हामीसँग कुरा गर्दै प्यारामाटामा अघि नै भने चाहिँ उहाँ बस्ने र व्यवसाय पनि सञ्चालन गर्दै आउनुभएको छ र उनका उनका साथै केही अन्य अस्ट्रेलियाको नागरिकता लिएका नेपालीहरूसँग पनि हामीले गए मङ्गलबार प्यारामाटामा कुरा गरेका थियौँ र प्यारामाटामा नबस्ने तर आफ्नो सानो व्यवसाय सञ्चालन गर्ने दुईजनालाई हामीले चुनावप्रति कतिको रुचि रहेको छ त भनेर पनि सोधेका थियौँ.
हामीलाई चाहिँ अब अलिकति फरेनरको लागि भिसा अलि लुज भयो भने विशेष गरेर हाम्रो कन्ट्री नेपालबाट आउने स्टुडेन्टहरू जो छ
इलेक्सनमाथि नै कतिको ध्यान दिनुभएको छ कस्तो छ तपाईँको
खास निर्वाचन चाहिँ हामी इमिग्रेन्ट्सहरूलाई दोस्रो प्राथमिकताको मेरो हिसाबमा चाहिँ त्यो आउँछ होला. तर पनि हामी चाहिँ अस्ट्रेलियामा यस्तो सरकार आओस् जसले सबै नेसनालिटीहरूलाई चाहिँ समेटेर लान सकोस्, उनीहरूको सांस्कृतिक विविधतालाई मिलाएर लान सकोस् अनि समृद्धितिर अगाडि बढाउनको लागि चाहिँ सबैलाई चाहिँ बराबर अवसर प्रदान गरोस् भन्ने हाम्रो चाहिँ चाहना हुन्छ.
पोलिटिक्समा चाहिँ हामीलाई चाहिँ इलेक्सनको टाइममा चाहिँ अलिकति चेन्ज हो कि जस्तो लाग्ने तर आइसकेपछि सबै एउटै रहेछ, केही पोलिसी केही चेन्ज हुँदैन. यो जुन चाहिँ ठुल्ठुलो पार्टीहरू छ लेबर र लिबरल उनीहरू चाहिँ जितेर आइसकेपछि चाहिँ उनीहरूले गर्ने व्यवहार चाहिँ एउटै हुन्छ. त्यो चुनावभन्दा अगाडि जति नै यो गर्छु ऊ गर्छु भने पनि चुनाव पछाडि चाहिँ एउटै नै हुन्छ व्यवहार.
त्यसमा पनि तपाईँ के छ तपाईँ
अब बेसिकली अब यो पोलिटिक्स चाहिँ एउटा टेम्प्लेटमा चलाइरहेको हुन्छ. मलाई चाहिँ त्यसमा चाहिँ अलिकति कमेन्ट दिनु मन लाग्छ होइन. अहिलेको नयाँ पोलिटिक्स चाहिँ कस्तो हुनुपर्छ भने फ्युचर ओरिएन्टेड हुनुपर्छ जस्तो लाग्छ. कुनै एउटा थियोरी कुनै एउटा टेम्प्लेटमा मात्रै निहित नभएर चाहिँ भोलिको के हो हाम्रो आवश्यकता, फ्युचर जेनेरेसनलाई हामीले के दिने भन्ने अब्जेक्टिभमा पनि अलिकति हामीले सोच्न थाल्नुपर्छ कि जस्तो लाग्छ मलाई चाहिँ.
भोट दिँदाखेरि अब यसलाई नै भोट दिनुपर्छ भन्ने डिसाइड गरिसक्नु भएको छ कि कस्तो छ?
त्यो छैन, म त अब यो दुईवटा ठुलो पार्टीदेखि पनि बाहिरको विकल्प सोच्दैछु. ग्रिनलाई पो दिने हो कि वा वान नेसनलाई पो दिनुपर्ने?
किन वान नेसन चाहिँ किन?
मलाई पोलिन हान्सनको एउटा उसले एउटा जमानामा आजभन्दा 3-4 महिना अगाडि एउटा कुरा गरे, त्यो चाहिँ एकदम फेयर कुरो गरे, अझ त्योभन्दा बढी होला. त्यसैको परिणाम बिचाराले भोग्दैछ अहिले, जुन अहिले जुन किसिमको लफडाहरू परिरहेको छ त्यसको परिणाम हो त्यो. त्यो त्यो बेला उसले जे बोलेको थियो त्यसको परिणाम, तर बोल्नु चाहिँ उसले राइट कुरो बोलेको थियो. त्यति बेला उसले भ्लादिमिर पुतिन रसियाकोलाई सपोर्ट गरेको थियो, ऊ चाहिँ हिरोइक हो, पेट्रियोटिक हो, मान्छे हो भनेर त्यति बेला बोली सञ्चार माध्यममा यहाँकोमा यहाँकोलाई पचेन थियो. अहिले यो चाहिँ सबै तरिकाबाट उसलाई चाहिँ खाडलमा हाल्न खोज्दैछ.
फ्युचर डिरेक्सनतिर चाहिँ हेर्छ क्या, भोलिको के हेर्दैछ? जस्तै समृद्धिलाई मात्रै होइन क्या, भोलि हामी सस्टेन गर्ने खालको हाम्रो यो थलो रहिरहन्छ कि रहँदैन त? भोलिको जेनेरेसनलाई हामीले के गिफ्ट दिएर गयौँ त? होइन त, हामीले आयौँ सबै चिज यसलाई चाहिँ एक्सप्लोइट गर्न सक्यौँ भने भोलिको जेनेरेसनले त केही पाउँदैन भने चाहिँ त्यस्तो खालको मतलब विचारधारालाई लिएर हिँड्ने कुनै एउटा समूह छ भने त्यसको चाहिँ म त्यतातिर अलाइन हुन्छ कि जस्तो लाग्छ.
र वान नेसन र ग्रिन्स लगायतका पार्टीहरूलाई भोट दिने कि भन्ने सोच बनाइरहेका केही अन्य नेपाली मतदाताहरू, विशेष गरी लेबर र लिबरल जस्ता अब प्रमुख राजनीतिक दलहरूले चाहिँ खासै केही अब हुन्छ नि एउटा टेम्प्लेटबाट मात्रै काम गर्ने भन्ने खालको कुराहरू,
नैराश्यता जस्तो भएकाहरूलाई चाहिँ यही त हुने होइन, स्वतन्त्रता प्रजातन्त्र बनायो सोच्ने आफ्नो पार्टी छान्ने.
अब उहाँहरूको भनाइका साथै अब प्यारामेटासम्म पुगेपछि त्यहाँका अब लेबर सांसद लेबरको सिट रहेको छ प्यारामेटामा. 2004 सालदेखि लेबरकी जुली ओमेनसँग पनि हामीले केही बेर कुराकानी गरेका थियौँ. विशेष गरी अहिले अब प्यारामाटा सहरमा भएका विकासहरूका साथ उक्त स्थानमा बस्न पनि धेरै महँगो हुँदै गएको भन्ने बारे पनि हामीले सोधेका थियौँ. साथै उक्त स्थानमा चाहिँ बस्नेहरूको सांस्कृतिक पृष्ठभूमिका भएका बदलाव अघि नभने चाहिँ नेपाली भारतीय लगायतकाहरूको ठुलो सङ्ख्या रहेको पनि छ अहिले प्यारामाटातिर. र उनको र उक्त बदलावका साथ चाहिँ अब उनको र उनको पार्टीको नीति पनि उक्त क्षेत्रका लागि चाहिँ कतिको बदलिएको छ त भनेर हामीले सोधेका थियौँ.
Well, I've learned a lot about the world, actually. Every time I meet someone in Parramatta, I find out something I didn't know, because we are so diverse and we have so much history and knowledge and, you know, different perceptions and ways of looking at the world. So you can't live in Parramatta and not grow as a person. The increasing density in Parramatta has introduced or exacerbated some problems, greater need for public transport, for example, and I'm really pleased to say that Labor has committed $3 billion to assist the state government build the light rail from Parramatta to the city. We'll increase travel times by to 20 minutes, which is phenomenal, more time at home, if we can do that. And of course, it puts incredible pressures on our health system, so we need to, you know, reinvest the money that's been cut from our hospitals, cut our waiting lists as well. But, you know, it's regardless of those pressures, you can see the extraordinary energy that's in Parramatta. You know, I quite often describe Parramatta as an iceberg. Whatever you see on the top, there's this depth underneath that we don't always see. And I think the thing that we still don't really appreciate as a city is the strength in our cultural diversity.
र प्यारामेटाकी सांसद लेबर पार्टीकी जुली ओवेन्स त्यहाँको स्थितिबारे कुरा गर्दै, र अब प्यारामेटामा अघि भने चाहिँ घरहरूको घर नयाँ अपार्टमेन्टहरूको संख्या ठुलो मात्रामा बढ्दै जाँदाखेरि अब त्यहाँ घरबार बिहीनहरूको संख्या पनि धेरै नै रहेको देखिन्छ. अब प्यारामेटा जानुभयो भने त्यहाँ देख्नु नै हुन्छ. यस्तो अवस्थामा चाहिँ मानिसहरूको घर किन्न सक्ने क्षमता विकास गर्न चाहिँ अथवा घर भाडामा लिन सक्ने अवस्था विकास गर्न चाहिँ के गर्न सकिन्छ त भन्ने बारे चाहिँ उनको यस्तो थियो.
I'm very concerned about it, actually, because I think it weakens your community for a start if you start to lose the full range of workers. And we know that if you're a nurse or a fireman or a casual cleaner, you live quite away from where you work now, and that takes you away from your family apart from anything else. We have a number of policies on housing, and we always have. We had very strong housing policies when we were in government, and the opposition, or the Liberal government, scrapped most of it when they got in 2013, and we're putting it back. We're going to re-establish the National Rental Affordability Scheme, which will build 250,000 affordable rental properties. We built tens of thousands when we were in government before it was scrapped, and we'll do that again.
र लेबर सांसद जुली ओवेन्सको कुराकानीका साथसाथै अहिलेको लागि अब राजनीति सम्बन्धी कुराकानीलाई यहीँ रोकौँ होइन. अब तपाईँले विशेष रिपोर्ट बनाउनु भएको छ अब ब्याङ्क्सका लिबरल लिबरल सांसद अध्यागमन मन्त्री डेभिड कोलम्यान र उनका प्रतिद्वन्दी क्रिस ग्याम्बियन र एनिमल जस्टिस पार्टीका एक उम्मेदवारसँगको एक रिपोर्ट तपाईँले तयार पार्नुभएको छ. अब
ब्याङ्क्स निर्वाचन क्षेत्र भनेको चाहिँ कस्तो भयो भनेदेखि आप्रवासी पृष्ठभूमिकै क्रिस ग्याम्बियन होइन, आप्रवासी पृष्ठभूमिकै एनिमल राइट्सको बारेमा कुरा गर्ने पार्टीकी उम्मेदवार होइन, अनि अध्यागमन मन्त्री डेभिड कोलम्यान. सो यो ब्याङ्क्स निर्वाचन क्षेत्र चाहिँ सबै अर्थबाट आप्रवासनसँग सम्बन्धित रहेको निर्वाचन क्षेत्र भनेको छ.
विशेष रिपोर्ट अब तपाईँले तयार पार्नुभएको छ, त्यो केही बेरमा हाम्रो वेबसाइटमा प्रकाशित हुनेछ sbs.com.au/nepalima र फेसबुक र ट्विटरमा @sbsnepalima पनि उक्त कुरा गर्ने उक्त रिपोर्टको लिङ्क पाउनुहुनेछ.
Tell us what you think. Rate this podcast on iTunes. It helps other people to find us.